नमस्कार, तपाईलाई कार्यक्रम परिवर्तनका आवाजमा हार्दिक स्वागत छ। कार्यक्रम परिवर्तनका आवाज लिएर एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा मित्र निराजन बगालेसँगै आवाजबाट म विशाल विक। कार्यक्रम परिवर्तनका आवाज सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बेलुका 36 बजे र पुनः प्रसारण शनिबार बेलुका 5:30 बजे हुने गर्दछ। गलकोट नगरपालिकासँगको सहकार्यमा उत्पादित कार्यक्रम परिवर्तनका आवाज एफएम ब्यान्डमा 102.4 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र गलकोट एफएम मोबाइल एप मार्फत एकैसाथ प्रसारण हुने गर्दछ। कार्यक्रम परिवर्तनका आवाजमा हामीले दलित समुदायको अवस्था, दलित समुदायको जीवनस्तर रूपान्तरणमा स्थानीय तहले गर्ने सहयोग, मानव जातिबीच हुने जातीय विभेद, सामाजिक कुरीतिबारे आम मानिसलाई सचेत बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरेका हौँ। हामीले गलकोट क्षेत्रमा दलित समुदायले गरेका गतिविधि, सामाजिक रूपमा हुने विभेद, क्षमता तथा शिव विकासको लागि आवश्यक कार्यक्रमहरूको बारेमा विभिन्न स्तम्भमा रहेर कार्यक्रम सञ्चालन गर्ने गर्दछौँ। कार्यक्रमको सुरुवात गरौँ यो सन्देशमूलक साङ्गीतिक आवाजबाट।
किन मान्छे मान्छेमै सानो ठुलो भेद हुन्छ, राग उस्तै मन उस्तै, राग उस्तै मन उस्तै, केमा फरक भेटिन्छ, केमा फरक भेटिन्छ, जात कहाँ झल्किन्छ, हेर छाती चिरेर जात कहाँ झल्किन्छ, मन भित्र चोट लाग्दा, मन भित्र चोट लाग्दा, उस्तै आँसु छल्किन्छ, उस्तै आँसु छल्किन्छ।
यो साङ्गीतिक आवाज प्रस्तुत गरिसकेपछि कार्यक्रममा अबको प्रस्तुति परिवर्तन संवाद रहेको छ। यस स्तम्भमा रहेर हामीले एकजना अतिथिसँगको कुराकानी प्रस्तुत गर्ने गर्दछौँ। आज हामीले परिवर्तन संवादमा रहेर गलकोट नगरपालिका वडा नम्बर 7 वडा सदस्य मिना दर्जीसँग कुराकानी गर्नेछौँ। अब लागौ उहाँसँग गरिएको कुराकानी तर्फ। मिनाजी, तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
वर्तमान समयमा दलित समुदायको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक अवस्था के कस्तो रहेको छ?
अहिले यो वर्तमान समयमा दलितहरूको सामाजिक, आर्थिक र राजनीतिक, शैक्षिक अवस्थामा भन्नु पर्दाखेरि मलाई त लाग्छ जस्ताको तसै छ। परिवर्तन भनेर त हामी भन्ने गर्छौँ, तर केही परिवर्तन भएको महसुस चाहिँ मलाई भएको छैन अझै पनि।
परिवर्तन त भइरहेकै छ, तर तपाईँलाई किन लागेन त्यस्तो?
किन लागेन भन्दा परिवर्तन केमा भएको भएको छ भन्ने कुरा मलाई आफ्नो महसुसमा अझै पनि दलितहरूका समस्या जहाँ कतै छन् र एउटा छुवाछुत पनि दलितहरूमा जस्ताको तस्तै छ। गाउँघरमा हेर्दाखेरि सहर बजारमा केही परिवर्तन भए पनि गाउँघरमा जस्ताको तस्तै छ र सामाजिक क्षेत्रमा पनि अझै पनि हामी एउटा समुदायको सामाजिक कार्यमा काम गर्ने मान्छे भए तापनि अझै पनि सामाजिक क्षेत्रमा छुवाछुतको पनि अझै पनि केही परिवर्तन भएको छैन। अझै पनि कतिपय व्यक्तिहरूले हामीसँग सँगै बसेर खाना पनि हिचकिचाउनु हुन्छ र रोजगारमा पनि त्यस्तै छ र सामाजिक भेदभावमा पनि त्यतिकै छ। यो दलितहरूमा परिवर्तन आएको जस्तो महसुस भएको छैन।
जातीय विभेद हिजो र आजमा कस्तो फरक पाउनु भएको छ?
जातीय विभेद भन्नु पर्दा त अहिले त जातीय विभेदमा त बरु सरकारको नीतिले पनि जातीय भेदभाव नगर्ने भनेर ल्याएको छ नीतिगत रूपमा र यो व्यवहारिक रूपमा चाहिँ केही परिवर्तन अझै पनि हुन सकेको छैन र केही परिवर्तन त भएको छ तर पनि एउटा गोप्य रूपमा उनीहरूले जे पनि चलाउँछन् र खानापिना यताउता र अहिले यो अहिले भर्खरकै हेर्ने हो भने अब यो अहिलेको युवाहरूले अन्तर्जातीय विवाह ल्याएको छ। विवाह ल्याउँदाखेरि पनि अब त्यसमा पनि कत्रो कत्रो आन्दोलन भएको छ। अब अहिले रुकुममा हेर्नुहोस् कतिजनाको दलितहरूको ज्यान समेत गुमेको छ र यो दलितको विभेद चाहिँ अवश्य पनि अझै पनि यसको अन्त्य भएको पनि छैन र अन्त्य हुन पनि सक्ला जस्तो मलाई लाग्दैन।
दलित समुदाय भित्रै पनि यो भेदभाव अझै पनि रहिरहेकै छ, वास्तवमा के हो
यो? सरकारको नीतिलाई यदि त्यो नीति अनुसार चल्ने हो र नीति अवश्य पनि लागू गर्ने हो भने यो भेदभावको अन्त्य हुनै पर्छ र यो नीति अनुसार कारवाही र कार्यान्वयनमा यो नीतिलाई कार्यान्वयनमा लैजानु पर्छ र त्यो कमी कमजोरी गर्ने र त्यो गलत गर्नेहरूलाई कारवाही चाहिँ अवश्य पनि गर्नुपर्छ।
यो सरकारको नीति कार्यान्वयन भएको पाउनु भएको छ वा छैन?
यो कार्यान्वयन भएको जस्तो छैन। अहिले हेर्दाखेरि यो व्यवहारमा हेर्दाखेरि यो कार्यान्वयन भएको जस्तो मलाई लाग्दैन।
यो दलित समुदाय भित्रकै यो असमानता अन्त्य किन सकेको छैन?
यो अब यहाँ हाम्रो गाउँघरको स्थिति हेर्ने हो भने अझै पनि गरिबहरू दलितहरू अझै पनि गरिब नै छन्। हरेक ठाउँ हरेकबाट अब शिक्षाबाट हेरौँ रोजगारबाट हेरौँ र यस्तो भएको कारणले गर्दाखेरि नै अझै पनि दलितहरू विभेदमुक्त हुन नै सकेका छैनन्।
हक अधिकारकै कुरा गर्दा वर्तमान समयमा पनि दलितहरू किन पछाडि नै परिरहेका छन्?
अब दलितहरूले उहाँहरूसँग शिक्षा छैन, उहाँहरूले बुझेका हुँदैनन्, उहाँहरूसँग लगानी गर्ने पैसा छैन र जुनसुकै काम गर्दाखेरि पनि एउटा शिक्षा चाहिन्छ र पैसा चाहिन्छ, धन चाहिन्छ र उहाँहरूसँग दलितहरू सम्पन्नशाली छैनन्। त्यो कारणले गर्दाखेरि उनीहरूले नीति नियम बुझेका हुँदैनन्, शिक्षा छैन, कानुनसम्म पुग्ने र कानुनलाई हातमा ल्याउने उनीहरूसँग हिम्मत हुँदैन अनि त्यस कारणले गर्दाखेरि पछि परेका होलान् भने जस्तो लाग्छ मलाई।
यो नीति नियम बुझाउनको लागि अनि आर्थिक स्तर माथि उठाउन अनि शैक्षिक स्तर पनि राम्रो बनाउनको लागि के गर्न पर्छ जस्तो लाग्छ हजुरलाई?
त्यसको लागि यो बेरोजगारीलाई रोजगारको व्यवस्था गरिदिनु पर्यो र जुन नीति ल्याएको छ नीतिलाई लागू गरिदिनु पर्यो र उनीहरूलाई जुनसुकै समस्या पर्छ त्यो समस्याको लागि कुन अवस्थामा र कुन ठाउँमा उनीहरूको त्यो समस्यालाई उनीहरूले राख्छन् र त्यो समस्या चाहिँ सहज तरिकाले कानुनी रूपबाट उनीहरूको समस्यालाई सहज तरिकाले हल गरिदिने हो भने दलितहरूको अवश्य पनि स्तर अथवा अधिकारमा उनीहरू चाहिँ अगाडि बढ्न सक्छन् र उनीहरू चाहिँ अगाडि बढ्नको लागि अवश्य पनि उनीहरू त्यो बेरोजगारलाई स्वरोजगार र उनीहरूको नीति नियमलाई उनीहरूले बुझेर अथवा दलितकै समुदायभित्र हुने अलिकति शिक्षित व्यक्तिहरूले उनीहरूको हक अधिकारको बारेमा बुझाएर र उनीहरूलाई गरिबबाट मुक्त गराउने हो भनेर अशिक्षितबाट शिक्षित बनाउने हो भने अवश्य पनि दलितहरूको मुक्ति र अधिकारमा पुग्न सक्ने सम्भावना हुन्छ।
यो नेतृत्व तहमा दलित समुदायको पहुँच अझै पनि पछाडि नै रहिरहेको छ, वर्तमान समयमा पर्ने नेतृत्व तहमा दलित समुदाय पुग्न नसक्नुको कारण के हो?
यसको त अब मैले त अहिले भर्खरै अब यो स्थानीय चुनावबाट 4-5 वर्ष बित्न लागिसक्यो र एउटा हामी दलित महिला सदस्य भनेर हामीलाई चाहिँ एउटा सिटमा उभाइयो तर उभाइए तापनि अझै पनि दलितका हक अधिकार सम्बन्धी हामीहरू अझै पनि बोल्न सक्ने र हामीहरूले बोलेका कुराहरूको सुनाइ हुने अझै पनि भएको छैन जस्तो मलाई लाग्छ र हामी एउटा नेतृत्व गर्ने व्यक्तिको नै यस्तो भयो भने सर्वसाधारण दलितहरूका त झन् कुरा सुन्ने कुरै भएन र हामीले राखेका कुरा अझै पनि हामी त्यो दलित पर्सेन्टमा अझै पनि छुट्याएको छैन. एउटा समग्र दलितलाई लक्षित वर्ग भनेर एउटा विषय छुट्याएको छ र त्यो विषयमा केही रकम सम्बोधन मात्रै गरिन्छ र त्यो सम्बोधन गरेको रकमले दलितहरूका समस्या समाधान हुँदैनन्. अनि नहुँदाखेरि एउटा हामी एउटा जनप्रतिनिधि भएर काम गर्दाखेरि पनि दलितका समस्यालाई हेर्ने अवस्था पनि छैन र हामीले आफूले गरेका कुराहरूलाई सुनाई गरेर र ती दलितका समस्याहरूलाई हामीले चाहिँ लगेर ती समस्याहरूलाई समाधान गर्ने अझै पनि भएको छैन र अब 5 वर्षको कार्यकाल पनि झन्डै 1 वर्ष अब छ र यो अवस्थामा अझै केही पनि परिवर्तन भएको छैन र अझै पनि होला जस्तो मलाई लाग्दैन. र यो हामीले पनि बोल्न पाउने अझै पनि अवसर हामी जान्छौँ मिटिङमा जान्छौँ वडाको नगरको मिटिङमा जान्छौँ हामी र त्यहाँ दलितका समस्याहरू लैजाने हो भने लक्षित समूह भनेर केही त्यो शीर्षकमा केही रकम छुट्याएको हुन्छ र त्यो केही रकमले त्यो दलितलाई सम्बोधन गर्न पनि पुग्दैन. यस्तो हुने हो भने त दलितका समस्या दलितका अधिकार जहाँका तहीँ जस्ताको तस्तै रहन्छन् अझै पनि.
तपाईँको विचारमा स्थानीय तहमा पनि हजुरहरूले भने जस्तो कार्यहरू भएका छैनन्,
केही पनि परिवर्तन भएको छैन.
जातीय विभेद अन्त्यको लागि के गर्न सकिन्छ?
जातीय विभेद अन्त्यको लागि त अब जातीय विभेद अन्त्य हुनुपर्छ भनेर नीतिले ल्याएको छ, त्यसलाई स्वत रूपमा लागू हुनुपर्छ र व्यवहारमा उनीहरूले गर्दैनन् भने त्यसको चाहिँ कारवाही हुनुपर्छ.
लागू भएको पाउनु भएको छ वा छैन?
लागू भएको त अहिलेसम्म त्यस्तो खै त्यस्तो दलितहरूले गरेका दलित र अन्तर्दलित बीच भएका कमी कमजोरीहरूलाई न्यायपूर्वक गरेको चाहिँ मैले अझैसम्म भेटाएको छैन.
छुवाछुत तथा भेदभाव कसुर गरेमा 3 महिनादेखि 3 वर्ष जेल र 50,000 देखि 2 लाखसम्म जरिवाना भन्ने कानूनमा प्रावधान गरिएको छ, तर यो थाहा हुँदाहुँदै पनि किन भेदभाव भइरहन्छ?
यो त मैले अघि नै पनि भनिसके, अब दलितहरूमा शिक्षा छैन, क्षमता छैन, त्यसै कारणले गर्दाखेरि अब अरू चाहिँ गलत गरे पनि साबिक उनीहरूसँग शिक्षा छ, उनीहरूसँग धन सम्पत्ति छ, उनीहरूले जस्तो पनि गर्न सक्ने भए त्यही कारणले होला यस्तो भएको भनेर नि लाग्छ मलाई.
यो दलित समुदाय भित्रको कुरा गर्दा पनि पुरुष भन्दा महिलाको स्थिति अझ नाजुक भएको पाइन्छ, महिलाहरू पछाडि नै परिरहनुको कारण के हो?
त्यो त पुरुषहरू त अब देश विदेशमा जान सक्ने भए, उनीहरूसँग शिक्षा नभए पनि देश विदेशमा गएर धन सम्पत्ति ल्याउन सक्ने भए, र महिलाहरू चाहिँ उनीहरूसँग अलिकति शिक्षित भएका महिलाहरूलाई पनि अब दलित भनेर हेपिने चलन छ, र बोल्न नसक्ने एउटा शिक्षा भए पनि उनीहरूसँग बोल्न सक्ने हिम्मत छैन, र उनीहरूको आर्थिकमा पनि कमजोरी भएको कारणले गर्दाखेरि होला त्यस्तो भन्छु मैले.
दलित समुदायलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउनु तथा राज्यका सबै अङ्गहरूमा समानुपातिक सुनिश्चित गर्नको लागि के गर्न सकिन्छ?
त्यसको लागि त अब संविधानमा उल्लेख गर्नै पर्छ, गरेको पनि छ, अझै पनि गर्नै पर्छ, र मैले अघि नै पनि भने त्यसलाई एउटा कानुनमा मात्रै लेखेर हुँदैन, व्यवहारमा लागू गर्न सकिएन भने एउटा अधिकार खोज्नको लागि जबरजस्ती त गर्नै पर्छ, अधिकार खोज्नको लागि, र त्यो अधिकार प्राप्त गर्नको लागि एउटा दलितहरू हामी आफ्नो आफसे आफ हामी अगाडि बढ्नुपर्छ, हक अधिकारको लागि हामीले नै उठेर त्यसको भागीदार हामी नै हो, तर कानुन मात्रै गरेर हुँदैन, र हामीलाई साथ दिएमा, दलितहरूलाई साथ दिएमा, अन्य जातिहरूले साथ दिएमा र हाम्रो कुराको सुनाइ भएमा हुन्छ, र केही कुरालाई त संविधानमा उल्लेख पनि गरेको छ, र त्यो उल्लेख गरेकोलाई लागू नभएसम्म हाम्रो यो समानुपातिकलाई सुनिश्चित गर्न सकिँदैन.
संविधानले स्थानीय तहको प्रत्येक वडामा 1 जना दलित महिला अनिवार्य गरेको छ, सङ्घ र प्रदेशमा पनि आरक्षण गरे पनि समुदायले आफ्ना प्रतिनिधिबाट अपेक्षाकृत उपलब्धि नपाएको महसुस गरिरहन्छन्, के भन्नुहुन्छ?
हो त्यो त एउटा निश्चित एउटा स्थानमा त राख्यो, तर स्थान मात्रै दिएर भएन, र यदि दलितको पनि यस्तो भयो कि अहिलेको चुनावमा त यो महिला त महिलालाई स्थान दियो, सदस्यमा त राखियो, तर यस्ता महिला राखियो कि हो हामी कतिपय 1-2 जना बोल्न सक्ने हौँला, नभए कतिपय दिदीबहिनीहरूले सिग्नेचर गर्न पनि नसक्ने दलित महिला दिदीबहिनीहरू पनि आउनु भएको छ, र हामीले कुरा गर्दाखेरि त सुनवाइ हुन्न भने, र त्यस्ता महिलाहरूले कसरी आवाज उठाउन सक्छन् र अनि कसरी उनका कुराहरू सुनाइ हुन्छन्? मलाई त यो हाम्रा आवाजहरू त खास गरी सुनाइ भएन भने त्यो आवाज उठाएर मात्रै पनि यो हाम्रा समस्या समाधान होला जस्तो महसुस छैन.
यो स्थानीय तहमा 1 वडामा 1 महिलाले प्रतिनिधित्व गर्दैमा पहिलेदेखि चलिआएको यो जातीय विभेद अन्त्य हुन सक्छ?
यस्तो गरेर हुन सक्दैन. त्यो 1 जना महिला त प्रतिनिधित्व गर्ला, 1 जना महिलाले सिट पायो, ठिकै छ, उसले आवाजहरू उठाउला, तर त्यो उठाएर 1 जना महिला बोलेको, 1 जनाले 1 जना दलित बोलेको सुनाइ हुँदैन, सुनाइ नहुँदाखेरि त्यो सम्भव छैन।
दलित समुदायको हक हित र सशक्तिकरणको लागि स्थानीय तहले के कस्ता नीति अवलम्बन गरेको छ?
अहिले स्थानीय तहको नीति नियमहरू त केही पनि छैन भन्छु मैले, किन भन्दा अघि नै भनिसके एउटा शीर्षकमा लक्षित समूह भनेर दिएको छ, चार शीर्षकमा विभाजन गर्छन् त्यो पैसा, दलित र अपाङ्गता असहाय जनजाति भनेर एउटा शीर्षकमा पैसा वितरण गरेको हुन्छ केही रकम, र त्यसले एउटा सामान्य काम पनि गर्न पुग्दैन, र आय आर्जनको पाटोलाई हेर्ने हो भने दलितहरू एकदमै कमी कमजोरी उहाँहरूको आर्थिक छ, र उहाँलाई एउटा आर्थिकको पाटोमा अगाडि बढाउनको लागि स्थानीय तहबाट उनीहरूलाई आय आर्जनको पाटोमा रकम लगान गर्न सक्ने हो भने केही उनीहरूको उसमा परिवर्तन आउनेछ, नभए जस्ताको तस्तै।
स्थानीय तहबाट भनौँ वा हजुरले आफ्नो व्यक्तिगत तर्फबाट दलित समुदायको लागि के कस्ता कार्यक्रम सञ्चालनमा ल्याउनु भयो?
अहिलेको स्थानीयको उसमा अब एउटा हामीले भनियो भने त सुझाव र सल्लाह मात्रै भन्दा नि हुन्छ, किनकि अब त्यहाँ दलितहरूका एउटा आय आर्जनको लागि एउटा वडा स्तरीय दलित सञ्जाल थियो, र यो सञ्जालमा हामीलाई एउटा पहिल्यैबाट एउटा यो सामुदायिक विकास परियोजना अथवा पहिलाको साबिकले केही रकम दिन्थ्यो त्यति बेला, र त्यो रकमबाट हामीले आय आर्जनको पाटोलाई अलि उच्च स्तरीय बनाउन सकिन्छ कि त्यो पाटोबाट भनेर एउटा सिलाइ बुनाइ तालिम राखियो, र यो कृषितर्फ भनेर तरकारी खेतीलाई विभिजन गरियो, अनि फेरि जनचेतनामूलक कार्यक्रमहरू पनि अब हाम्रो सबै ठाउँमा दलित बस्तीहरूमा गएर जनचेतना कार्यक्रमहरू आफूले जानेका कुराहरू दिने काम पनि भएको थियो, र दलित सम्बन्धी हक अधिकार भनेर एउटा दलितकै वकिललाई लिएर हामी नियम कानुन सम्बन्धी पनि उनीहरूलाई जानकारी गराएका थियौँ। अब यस्ता कामहरू त गरिरहेका छौँ।
ती कार्यक्रमहरू कतिको प्रभावकारी भए?
प्रभावकारी नै थिए, त्यहाँका विषयवस्तुहरू अथवा त्यो कार्यक्रमहरूले केही प्रभावित बनाएकै हो, र पनि एउटा दलितहरूमा सोचाइ पनि कमी कमजोरी नै छ, र एउटा शिक्षाकै कारणले होला, र चेतना त हामीहरू दिइरहेका छौँ, दिन नै पनि पर्छ, चेतनामूलक कार्यक्रमहरू पनि सँगसँगै आयमूलक कार्यक्रमहरू र आय आर्जनको पाटोहरूलाई अगाडि बढाउन सकियो भने अब केही परिवर्तन ल्याउन सकिएला।
मूलत राज्यले राजनीतिक आर्थिक सामाजिक र सांस्कृतिक अधिकारबाट वञ्चित गर्दा दलितहरू अशिक्षित र गरिब बन्न पुगे भनिन्छ, कि राज्यले वास्तवमै वञ्चित गरेकै हो?
त्यो त अब आफ्नो क्षमता र हैसियत भए त सरकारले त्यस्तो वञ्चित गरेको जस्तो लाग्दैन, र शिक्षामा पनि अब केही ऊ गरेकै छ, र त्यो नीतिमा त बरु अहिले त्यस्तो त बन्देज त लागेको खासै मैले मान्दिनँ, किन भन्दा पढ्ने लेख्ने मान्छेहरू त दलितै भए पनि अहिले उच्च स्तरमा पनि कतिपय त पुगेका पनि छन्, र पहिल्यैबाट उनीहरूको आर्थिक पाटो बलियो भएको कारणले गर्दाखेरि उनीहरूले उच्च शिक्षा हासिल गर्न सफल भए, र उनीहरू अहिले माथिसम्म पनि पुगेको कतिपय दलितहरूमा भेटिन्छ। त्यो आर्थिक पाटो नहुने र एउटा गरिबको कारणले गर्दाखेरि नै दलितहरू पछाडि परेको हुन सक्छ जस्तो लाग्छ मलाई, र सम्पन्नशाली त अझै पनि पहिल्यै पनि सम्पन्न थिए, शिक्षित थिए भने उनीहरू अधिकारमुखी पनि भए, र अहिले पनि सम्पन्नै छन् उनीहरू, त्यो राज्यको नीति नियमले त्यस्तो गरे तापनि उनीहरूलाई रोकेको थिएन त्यति बेला, उनीहरूको सम्पत्तिको कारणले गर्दाखेरि नै होला।
संविधानले दिएको अधिकार समेत दलित महिलाहरूलाई वञ्चित गर्न खोजेको र दलित महिलाहरू दोहोरो तेह्रो पीडामा वा हिंसामा परेको भन्ने पनि गरिन्छ, यसबारे तपाईँ के भन्नुहुन्छ?
संविधानले अधिकार त दिएको छ, वञ्चितीकरण त त्यस्तो परेको जस्तो मलाई लाग्दैन, सकभर आवाज त उठाउँछन्, र आवाज जुनसुकै कामको पनि आवाज उठाउँछ, तर आवाज उठाएर सुनाइ नभएको नै हो, यो सुनाइ भएर त्यसलाई चाहिँ कार्यान्वयन भयो भने अवश्य पनि हुन्छ, र सुनाइ र त्यसको कार्यान्वयन भएन भने त्यो हुन सक्दैन।
वर्षौंदेखि अहिलेसम्म वर्ण व्यवस्थाको संरचनाले दलितहरू पीडामा वा जातीय विभेद हिंसा छुवाछुत श्रम शोषण जस्ता यातनाको चपेटामा परेको भन्ने गरिन्छ, यो वर्ण व्यवस्था बारे तपाईँ के भन्नुहुन्छ?
यो जातीय भेदभाव यो जातीय वर्ण वंश त केही अगाडि चाहिँ यो थियो, किन थियो भन्दा अब त्यसभन्दा अगाडि जस्तै अहिले त्यसभन्दा अगाडि कुनै पनि दलितहरूलाई सेवा सुविधाको र हक अधिकारको बारेमा थिएन, र त्यति बेला त्यस्तो वंशको उसमा थियो भने अहिले सेवा सुविधा आइसके पछाडि त कतिपय त उच्च जातिहरूलाई पनि दलितै हुन पाए पनि हुने थियो, र दलितकै नाम चोडेर दलितै हो भनेर सेवा सुविधा ल्याउने मान्छेहरू पनि हामी भेटाएका छौँ, र त्यो सेवा सुविधा पाउनको लागि त अन्य जातिहरूले पनि यो दलितको जात वंश अथवा वर्णलाई ओगटेको पनि ठाउँ छ, र यो वंश वर्णले त खासै त्यस्तो असर पारेको जस्तो मलाई लाग्दैन दलितहरूलाई।
समाजमा दलित भएकै कारण विभिन्न किसिमका अवहेलना खेपिरहनु परेको छ, यो दलितहरूका लागि बनाइएका कानुनहरू प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसक्नुको कारण के हो?
कानुनहरूलाई कार्यान्वयनमा नआउनुको त अब यसलाई भन्नुपर्दाखेरि त कानुनहरूलाई कार्यान्वयनमा नल्याउनुको कारण त यो अवश्य पनि यो स्थानीय व्यक्तित्वहरूले उनीहरूको सुनवाई नगरेको भन्छु मैले त, उनीहरूको आवाज नसुनेको, अझै पनि यो कानुन आए तापनि अझै पनि व्यवहारमा उनीहरूले चाहिँ लागू गर्दैनन्,
सुनवाई भएको छैन,
सुनवाई भएको छैन, र यो सुनवाई भयो भने केही परिवर्तन केही फरक आउँछ र उनीहरूको दुःख पीडा जस्तै यहाँ पहिलाको चलन अनुसार अझै पनि यो बाली प्रथा अझै पनि छ र यो बाली प्रथामा उनीहरूले दिनभरि एक वर्षसम्म बालीको काम गर्ने अनि उनीहरूलाई बाली दिएर उनीहरूको जेला शरम चाहिँ शरमको महत्व नगरेर जेला दिने यस्ता यस्ता कुराहरू समाजबाट स्थानीय तहबाट हामी हटाउन सक्यौँ भने कानुनलाई लागू गर्ने हो भने यो दलितहरूको केही परिवर्तन आउँछ।
दलित समुदायको सशक्तिकरणको लागि के गर्न सकिन्छ?
मैले पहिले पनि भनिसकेको छु दलित सशक्तिकरणको लागि उनीहरूको आय आर्जनको पाटो बढाउनु पर्यो र उनीहरूलाई यो शिक्षाको बारेमा पनि नीति नियमबाटै र विद्यालयमा पनि केही सेवा सुविधाहरू दलित विद्यार्थीलाई हुनु पर्यो र स्थानीय तहमा पनि दलित भनेर निश्चित कोटा हुनु पर्यो र त्यो दलितलाई भनेर छुट्टै किसिमले व्यवस्था हुनु पर्यो र स्थानीय तहबाट पनि हामीहरूले उनीहरूका के हुन् त आवश्यकता पहिचान गरेर त्यसमा दिलाउनु पर्ने र दिनुपर्ने सेवा सुविधाहरू उनीहरूलाई स्वत दिलाउन सक्नु पर्यो र उनीहरूलाई शिक्षामा रोजगारमा परिवर्तन गर्न सकियो भने दलित परिवर्तन दलितमा केही परिवर्तन आउन सक्छ।
भोलिका दिनमा दलितहरूको लागि के कस्ता कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाउनु भएको छ?
त्यसको लागि त अब भोलि बिहानको अवस्था अहिलेको अवस्थाबाट केही परिवर्तन गर्नका लागि त भोलि बिहान अब ती दलितहरूलाई बेरोजी छन् बेरोजगार युवाहरू दलितहरू छन् उनीहरूलाई रोजगारको व्यवस्था जस्तै विदेशिएका छन् दलितहरू तिनीहरूलाई विदेशमा जान नदिकन यहीँ उनीहरूलाई चाहिँ व्यवस्था गरेर स्वरोजगारको व्यवस्था र दलित महिलाहरूलाई पनि आय आर्जनको लागि केही स्थानीय तहबाट हुन्छ कसरी हुन्छ उनीहरूलाई रकम जुटाएर आय आर्जनको लागि सिपमूलक काम तरकारी खेती जस्तै बाख्रा पालन जस्ता कामहरूको व्यवस्था गरिदिएमा र फेरि उनीहरूलाई यो शिक्षामा पनि कतिपय आर्थिक नभएर पढ्न नसक्ने सरकारी विद्यालयमा पनि अहिले पढाइको राम्रो व्यवस्थापन नभएको र यिनी दलितका विद्यार्थी हुन् जस्ता भन्ने जस्ता त्यस्ता उहरूलाई हटाएर उनीहरूलाई शिक्षामा पनि केही सेवा सुविधाहरू दिएर यिनीहरूलाई अगाडि बढाउनु पर्छ भनेर त्यो किसिमले लैजानको लागि सुझाव सल्लाह र यिनी दलितहरूमा अहिले बनेका नीति नियमलाई व्यवहारमा चाहिँ अनिवार्य लागू गरेर तिनीहरूको चाहिँ दलितको लागि परिवर्तन गर्न अथवा भावी दिनहरूमा उनीहरूलाई चाहिँ त्यसरी चाहिँ परिवर्तन गर्न सकिन्छ कि भन्ने आशा छ।
स्थानीय स्तरबाटै पनि दलित समुदायको लागि प्रभावकारी रूपमा कार्यक्रमहरू सञ्चालन हुन सकिरहेको छैन भन्ने पनि गरिन्छ, हजुरले के भन्नुहुन्छ?
गर्न सकिएको छैन,
किन सक्नु भएको छैन?
अब सबै कुरा पैसाबाट नै हुँदो रहेछ। सुझाव सल्लाह त हामी दिइरहेका हुन्छौँ र सुझाव सल्लाहले त एउटा सामान्य कुरा घर व्यवहारमा मात्रै परिवर्तन ल्याउँछ, आर्थिकले नै उनीहरूको समस्यालाई परिवर्तनको लागि आर्थिक नै चाहिन्छ र आर्थिक नभएसम्म त्यसलाई परिवर्तन गर्न सकिन्न र उनीहरूको विभिन्न किसिमबाट पर्ने समस्याहरूलाई एउटा आर्थिकबाटै परिवर्तन गर्नको लागि वडा हुँदै नगर नगर हुँदै क्षेत्र केन्द्र समेत दलितको लागि निश्चित रकम जस्तै अहिले निश्चित भनेर दलित कोटालाई एउटा स्थानीय चुनावमा छुट्याइएको थियो भने त्यस्तै तरिकाले निश्चित रकम छुट्याइयो भने त्यो रकमबाट दलितहरूलाई उनीहरूको समस्या पहिचान गरेर वितरण गर्न सक्यौँ भने परिवर्तन गर्न सक्छौँ।
हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा रेडियो सुनेर बसिरहनु भएका श्रोतालाई के भन्न चाहनुहुन्छ?
यो रेडियो कार्यक्रममा अहिले मैले जुन दलित महिलाको एउटा हैसियतले जति पनि कुराहरू बोले र यो बोल्ने क्रममा कतिपय दलितहरूलाई अथवा अन्य व्यक्तित्वहरूलाई मैले कुनै असर पर्ने कुरा गरेको छु भने म माफी चाहन्छु र एउटा दलितकै हक हितको लागि म बोलेको छु भने मेरो शब्दहरूले यो रेडियो सुनेर बस्नुहुने अथवा रेडियो सुन्नुहुने दलित लगायत सम्पूर्ण दलित पक्षमा लाग्ने अथवा दलितलाई न्याय दिलाउने व्यक्तित्वहरूमा यो सुनवाई होस् र केही दलितहरूमा परिवर्तन आओस् भन्ने चाहन्छु।
हुन्छ, समय र संवाद लागि तपाईँलाई धन्यवाद।
हजुर, धन्यवाद।
हवस् त यिनै विविध गतिविधि प्रस्तुत गरिसकेपछि गलकोट नगरपालिकासँगको सहकार्यमा सामुदायिक रेडियो गलकोट एफएमद्वारा उत्पादित कार्यक्रम परिवर्तनको आवाजको लागि छुट्याइएको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? कृपया सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। प्रतिक्रियाको लागि स्टुडियोको टेलिफोन नम्बर 068-412-043 फोन गरी प्रतिक्रिया दिन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता, तपाईँलाई धन्यवाद। प्रविधिमा रहने मित्र निराजन बगालेलाई विशेष आभार व्यक्त गर्दै आजको श्रृङ्खलाबाट म विशाल विक पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकोट एफएम 102.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।